This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program Voice of Shangri-La in Nepali.
नमस्कार श्रोता श्रोताहरू कार्यक्रम भोइस अफ साङ्गेला लिएर सदाको आइतबार चाहिँ हामी द्वय म सञ्जय
म खगेन्द्र
हजुर तपाईँहरूको रेडियो सेटमा उपस्थित भइसकेका छौँ. सदाको आइतबार चाहिँ हजुर तपाईँहरूलाई थाहै छ, मैले भनिराख्नु पर्दैन, तर पनि मेरो कर्तव्य बन्द छ एकचोटि तपाईँहरूलाई जानकारी गराउने. यो कार्यक्रम भोइस अफ साङ्गेला हरेक आइतबार राति 9:30 बजेदेखि 10:30 बजेसम्म आउने गर्दछ हजुरहरूको रेडियो सेटमा, र हामीलाई यो कार्यक्रम प्रत्यक्ष प्रसारण गर्नका लागि सहयोग गर्दछ रेडियो एडलेड 101.5 MHz. हजुर श्रोताहरू, तपाईँलाई मैले भर्खरै जानकारी गराएँ हाम्रो कार्यक्रमको बारेमा, र अब कार्यक्रमको अरू बाँकी अंशको बारेमा तपाईँहरूलाई जानकारी गराइहाल्छु. सदाझै कार्यक्रमको सुरुमा हामी तपाईँहरूलाई देश विदेशमा भएका घटनाक्रमको जानकारी गराउनेछौँ समाचारबाट, र त्यसै गरी अरू बाँकी एडलेड नेपालीज कम्युनिटीमा भएका भएका कार्यक्रमहरूको बारेमा पनि जानकारी गराउनेछौँ. अनि त्यसै गरेर मिठा मिठा गीत सङ्गीत र रोचक जानकारी त भोइस अफ साङ्गेलाका अभिन्न अङ्ग नै भइसक्यो छन् श्रोताहरू, तपाईँहरूलाई थाहा नै छ. र श्रोताहरू, अब म तपाईँहरूका लागि समाचार प्रस्तुत गर्दैछु, तर समाचारमा सबभन्दा पहिले आजका प्रमुख समाचारहरू. प्रधानमन्त्री बन्न प्रचण्डको कसरत, 71 लडाकु कमान्डर नेपाली सेनाका अधिकृतमा नियुक्त, असन्तुष्ट नेताहरूले एमाले परित्याग, गृहमन्त्री गसदारको विवादास्पद बोलीपछि सुदूरपश्चिम तनावमा, मलेसियामा मृत्युदण्ड सुनाइएका हरिबहादुर घलेको जीवन रक्षाका लागि राष्ट्रपतिले पहल गर्ने, मस्कोमा अलपत्र 10 नेपाली दूतावासको शरणमा, अस्ट्रेलियाले झन्डै 10,000 विदेशी विद्यार्थीहरूको भिसा रद्द गर्यो, ओबामा र रोम्नी बीच सार्वजनिक बहस पहिलो बहसमै चर्काचर्की, र बेल्जियमको निर्वाचनमा नेपाली महिला उम्मेद्वार. हजुर श्रोताहरू, अब समाचार विस्तारमा. प्रधानमन्त्री बन्न प्रचण्डको कसरत सुरु शीर्षकमा पहिलो समाचार रहेको छ. विपक्षी काङ्ग्रेस एमाले बाबुराम भट्टराईलाई राजीनामा गराएर काङ्ग्रेस नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयत्न गरिरहेका बेला माओवादी प्रचण्ड आफै प्रधानमन्त्री कसरतमा लाग्नु भएको छ. बाबुरामलाई हटाए पनि कुनै पनि हालतमा माओवादीको हातबाट सरकार गुम्न नहुने निष्कर्षमा पुगेका प्रचण्डले आफै प्रधानमन्त्री बन्न कमर कस्नु भएको छ. भारत सहितका शक्ति केन्द्रसँग राम्रो सम्बन्ध बनिसकेको निष्कर्षमा पुग्नुभएका प्रचण्डले त्यसका लागि माहौल बनाउन काङ्ग्रेसलाई राष्ट्रपति र प्रधानमन्त्री दुवै दिन नहुने बताएर आफ्नो नेतृत्वको औचित्य पुष्टि गर्न खोज्नु भएको छ भने, पछिल्लो दिनमा आफू निकटका नेताहरूका मुखबाट आफूलाई प्रधानमन्त्रीको दावेदारका रूपमा पेश गर्न थाल्नुभएको छ. यही सरकारलाई राष्ट्रिय स्वरूप दिउँ भन्ने प्रस्ताव अन्य दलले मानेका छैनन्. प्रचण्ड निकट नेता हरिबोल गजरुवेलले भन्नुभयो, यदि सबै दललाई स्वीकार्य हुन्छ भने अध्यक्ष प्रचण्ड सरकारको नेतृत्व गर्न तयार हुनुहुन्छ. काङ्ग्रेस एमाले लगायतका विपक्षी दलहरूले बाबुराम सरकारलाई राष्ट्रिय स्वरूप दिन अस्वीकार गरेपछि माओवादीले प्रचण्डको नेतृत्वमा सरकार गठनको विकल्प अघि सारेको हो. यद्यपि अहिलेसम्म दलहरूबीचको छलफलमा औपचारिक प्रस्तावका रूपमा भने गएको छैन. काङ्ग्रेस नेतृत्वमा सरकार बनाउन असहमति जनाएको माओवादीले शान्ति प्रक्रियामा असामान्य अवस्था आइपरेका कारण प्रचण्डले नेतृत्व लिनुपर्ने तर्क गरेको छ. शान्ति प्रक्रियाका हस्ताक्षरकर्ता र समकालीन राजनीतिमा सबैलाई स्वीकार्य व्यक्तित्व भएकाले प्रचण्डको नेतृत्वले नयाँ चुनाव गरी संविधानसभाबाटै संविधान दिन सक्ने प्रचण्ड निकट नेताहरूको दावी छ. संविधान सभाको विघटनपछि 5 बुँदे सहमतिको आधार सकिएकाले अब नयाँ आधारमा सहमति बन्दा नेतृत्व आफूले पाउनुपर्ने माओवादीको तर्क छ. काङ्ग्रेस नेतृत्व मान्दा पनि त्यहाँबाट सर्वसम्मत नेतृत्व आउन नसक्ने बुझेका प्रचण्डले चुनावी सरकारको नेतृत्व गर्ने चाहना प्रकट गर्नुभएको बताइएको छ.
दस वर्षसम्म जनयुद्ध लडेका माओवादीका पूर्व लडाकु कमान्डरहरू आजदेखि औपचारिक रूपमा नेपाली सेनाको भएका छन्। अधिकृतमा छानिएका 71 लडाकुलाई आज नेपाली सेनाले 45 दिनभर दिने घर विदामा पठाउँदैछ। दसैँ तिहार मनाएर 45 दिनपछि फर्कने उनीहरू 12 महिने अधिकृत तालिममा सहभागी हुनेछन्। छानिएका 71 अधिकृतलाई विशेष समिति सदस्यहरूले शुक्रबार सैनिक आवासीय महाविद्यालयमा पुगेर बधाई दिएका थिए। लोक सेवा आयोग र नेपाली सेनाका प्रतिनिधि सम्मिलित छनौट समितिले आजै छानिएका 71 लडाकुको नामावली प्रकाशन गर्नेछ। लडाकुबाट छानिएका अधिकृतहरूलाई नेपाली सेनाको चेन अफ कमान्ड अन्तर्गत तालिममा सहभागी हुनेछन् भने तालिमपछि नेपाली सेना अन्तर्गत गठन हुने महानिर्देशनालय रहने छन्। लडाकु कमान्डरहरूको अधिकृतका रूपमा सेनामा प्रवेशसँगै 6 वर्षदेखि जारी शान्ति प्रक्रिया औपचारिक रूपमा टुङ्गिएको छ भने 52 सालदेखि जारी एक मुलुक दुई सेनाको अवस्था पनि औपचारिक रूपमा अन्त्य भएको छ।
संघीयताबारे पार्टी नीतिप्रति असन्तुष्ट भई एमाले छाड्ने भन्दै आएको उपाध्यक्ष अशोक राई नेतृत्वको समूहले बिहबार औपचारिक रूपमै पार्टी परित्याग गरेको घोषणा गरेका छन्। उपाध्यक्ष राई सहित 6 केन्द्रीय सदस्य दर्जन पूर्व सांसदका साथै केही कार्यकर्ताले राजधानीमा आयोजित कार्यक्रममा एमाले छाडेको घोषणा गरेका हुन्। सुरुमा राईकै समूहमा रहेर पार्टी त्याग्ने भन्दै आएका पोलिट ब्युरो सदस्य पृथ्वी सुब्बा गुरुङ, रामचन्द्र झा, केन्द्रीय सदस्यहरू किरण गुरुङ र दलबहादुर राणा लगायत भने एमालेभित्रै अन्तर्सङ्घर्ष गर्ने निष्कर्ष निकाल्दै यसै सातादेखि पूर्ववत जिम्मेवारीमा फर्किसकेका छन्। त्याग घोषणा गर्नेमा वैकल्पिक पोलिट ब्युरो सदस्य विजय सुब्बा, केन्द्रीय सदस्यहरू राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, बीरबहादुर लामा र वैकल्पिक केन्द्रीय सदस्य अजम्बर काङमाङ राई, पूर्व सांसदहरू रिजवान अन्सारी, गोपाल ठाकुर, मंगलसिद्धि मानन्दर, हेमराज राई, रणध्वज काङदाङ कन्दवाङ, राजकुमार राई, उर्मिला शाह, हितकाजी गुरुङ, जोगीलाल यादव, मझीलाल थारू, लक्की शेर्पा र भगवती चौधरी छन्। पूर्व सांसद पासाङ शेर्पाले यसअघि नै राजीनामा दिइसकेका छन्। आयोजकले कार्यकर्ताहरूसहित 517 जनाले पार्टी त्यागेको दावी गरेका छन्। नेता राईले वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि एमालेबाट बाहिरिएको बताए। यो परित्याग राजनीतिबाट पलायन हुनका लागि होइन, उनले भने नेपाली राजनीतिमा देखिएको विकल्प शक्ति निर्माणका लागि हो। उनले पार्टी परित्यागको सामूहिक पत्र वाचन गर्दै ढुलमुले नीति, सत्तामोह, प्रतिगमन उन्मुख सोच, पहिचान विरोधी उच्च जातीय अहंकारवाद तथा निर्णय कार्यान्वयन गर्ने अविश्वसनीय र अवसरवादी चरित्रका कारण एमालेभित्र बसिरहनु उपयुक्त नदेखिएको उल्लेख गरेका छन्।
अस्ट्रेलियाको आप्रवासन मन्त्रालयले गएको वर्ष झण्डै 10,000 विदेशी विद्यार्थीको भिजा रद्द गरेको छ। विद्यार्थी भिजा रद्द भएसँगै धेरै विद्यार्थीहरूले आफ्नो पढाइ बिचमै छाडेर आफ्नो मुलुकतर्फ जानु परेको छ। आर्थिक वर्ष 2011-12 कक्षामा उपस्थिति तथा अध्ययनको स्तरका आधारमा न्यूनतम मापदण्ड पूरा गर्न नसकेका 2,219 विदेशी विद्यार्थीको विद्यार्थी भिसा रद्द गरिएको अस्ट्रेलियाबाट प्रकाशित कम्युनिटी न्युज पोर्टलले जनाएको छ। त्यस्तै खराब आचरण भएका भन्दै 2 तथा गलत वा फर्जी कागजात पेश गरेको कारण देखाउँदै 15 विदेशी विद्यार्थीको भिजा रद्द गरिएको छ। विद्यार्थी बनेर अस्ट्रेलिया आइपुगेका नक्कली विद्यार्थीहरूको समेत रद्द गरिएको मन्त्रालयका प्रवक्ताको भनाइ छ। नक्कली विद्यार्थी भिजा नियम उल्लङ्घन गरेका तथा स्वेच्छाले भिजा रद्द गर्न लगाएका गरी थप 3,107 विदेशी युवाको पनि विद्यार्थी भिजा रद्द भएको जनाइएको छ। तथ्याङ्क अनुसार यो वर्ष अगस्तसम्ममा अस्ट्रेलियामा पुरै शुल्क तिर्ने गरी विद्यार्थी भिजामा 461,477 विदेशी विद्यार्थी भित्रिएर विभिन्न कलेज, विश्वविद्यालय तथा माध्यमिक तहमा भर्ना भएका छन्। सो संख्या अघिल्लो वर्षको तुलनामा 7.6% कम हो। विदेशी विद्यार्थीहरूले गर्ने खर्चले अस्ट्रेलियाली अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान गरिरहेको छ। आर्थिक वर्ष सन् 2010-11 विदेशी विद्यार्थी मार्फत अस्ट्रेलियाली अर्थतन्त्रमा 16 अर्ब 30 करोड अमेरिकी डलर भित्रिएको थियो। अस्ट्रेलियामा अध्ययन गर्न जाने विदेशी विद्यार्थीबाट केवल आर्थिक लाभ मात्र नभएर सामाजिक तथा सांस्कृतिक सम्बन्ध विस्तारमा सघाउ पुग्ने र त्यसले अस्ट्रेलियाली जीवनस्तर तथा अध्ययन संस्कृतिमै सकारात्मक प्रभाव छाड्ने विज्ञहरूको भनाइ छ। एसियाका चीन र मलेसिया लगायतका देशमा बढेको उच्च शिक्षाको स्तरका कारण अस्ट्रेलियाली विश्वविद्यालयहरूले गुणस्तरीय विद्यार्थी आकर्षित गर्न आगामी दिनमा कडा प्रतिस्पर्धा गर्नुपर्ने बताइन्छ। चीनले शैक्षिक पूर्वाधारको विकासमा गरेको ठूलो लगानीका कारण अहिले चीनमा बढ्न जाने विदेशी विद्यार्थीको संख्या चुलिएको छ। तथ्याङ्क अनुसार चीनबाट बाहिर पढ्न जाने र बाहिरी देशबाट चीनमा पढ्न जाने विद्यार्थीको संख्या बराबर देखिन्छ।
अखण्ड सुदूरपश्चिमको विरोध माफ गर्नुहोला श्रोताहरू, यसलाई फेरि सुन्नुहोस्। अखण्ड सुदूरपश्चिमको विरुद्ध अभिव्यक्ति दिएको भन्दै सुदूरपश्चिमवासीले उप तथा प्रधान गृहमन्त्री विजय कुमार गच्छदारको विरोध गर्दै कैलालीमा सरकारी कार्यालय र सरकारी सवारीका साधन बन्द गरेका छन्। गृहमन्त्री गच्छदारले अखण्ड सुदूरपश्चिमको विरुद्ध दिएको अभिव्यक्ति तत्काल सच्याई गल्ती स्वीकार्नुपर्ने माग राख्दै अखण्ड सुदूरपश्चिम एकता समाज कैलालीले एक दिन जिल्लाभरिका सरकारी कार्यालय र सरकारी सवारी साधन बन्दको आह्वान गरेको हो। अखण्ड सुदूरपश्चिमको विपक्षमा बोलेपछि त्यसका पक्षधरहरूले बुधबार उप प्रधान तथा गृहमन्त्री विजय कुमार गच्छदारलाई मूल बाटो प्रयोग गर्नबाट रोकेका थिए। मूल सडक नाकाबन्दी भएपछि बाइपास धनगढी खुटियाको बाटो हुँदै नेपालगञ्जतर्फ लागेका थिए।
करिब दुई महिनादेखि रसियाको सेन्ट पिटर्सबर्गमा अलपत्र परेका 10 नेपाली मस्कोस्थित नेपाली राजदूतावासमा शरण लिन पुगेका छन्। राम्रो काम लगाइदिने र रसियाबाट युरोप समेत लगिदिने भन्दै दलालले रसिया लगायतका उनीहरूलाई दुई महिनादेखि सेन्ट पिटर्सबर्गमा अलपत्र पारेका थिए। दलाललाई प्रति व्यक्ति 7,50,000 बुझाएर आएका उनीहरूले काम त पाएनन् भने दलाल पनि बेपत्ता भए। सेन्ट पिटर्सबर्गमै भिजाको म्याद समाप्त भएको, खान बस्न तथा अन्य रकमको अभावमा एउटै कोठामा 10 बढी कष्टकर अवस्थामा बस्नुपर्दा उनीहरूको स्थिति निकै नाजुक थियो। यस्तो अवस्थामा आवश्यक डकुमेन्ट बिना दलालको चङ्गुलबाट फुत्किएर र जोखिम मोलेर उनीहरू दूतावासको शरणमा आएका छन्। दूतावासको सीमित साधन स्रोत तथा बस्ने ठाउँको अभाव हुँदाहुँदै पनि उनीहरूलाई दूतावासमा शरण दिएको नेपाली दूतावासले जनाएको छ।
राष्ट्रपति डाक्टर रामवरण यादवले मलेसियामा मृत्युदण्ड सुनाइएका नुवाकोट को बर्चुस्ते गाविसका हरिबहादुर घलेको जीवन रक्षाका लागि आफूले सरकारसँग छलफल गर्ने बताउनु भएको छ। राष्ट्रपति भेटघाटमा घले परिवारले राष्ट्रपति कार्यालयमा पुगी जीवन रक्षाका लागि गरेको अपिलपछि राष्ट्रपति यादवले आफूले सक्दो पहल गर्ने बताउनु भएको हो। मलेसियाको सर्वोच्च अदालतले घलेलाई सुनाएको मृत्युदण्डको फैसला र सजाय माफीको लागि घले परिवारले पहल गरिदिन राष्ट्रपति समक्ष अपिल गरेको थियो। हरिका भाइ टेकबहादुर छोरी झरना र 83 हजुरबुबा धनबहादुर तामाङ सहित अपिल गर्न राष्ट्रपति कार्यालय पुगेका थिए। सन् 2003 लागु औषध कारोबारको आरोपमा पक्राउ परेका घलेलाई सन् 2009 नोभेम्बरमा मलेसियाको उच्च अदालतले मृत्युदण्डको सुझाव सुनाएको थियो। घलेले सर्वोच्च अदालतमा गरेको पुनरावेदन गत सेप्टेम्बर 25 सदर गरेको थियो। मलेसियाको जेलमा रहेका घलेलाई कार्तिक 4 मृत्युदण्ड दिने तय गरिएको बताइएको छ। सरकारले बिहबार मलेसिया सरकारलाई लेखेको पत्र शुक्रबार मलेसिया पुगेको छ। मलेसिया सरकारले त्यहाँको राजालाई जानकारी गराएपछि हरिलाई आम माफी हुने नहुने पत्र पुनः नेपाल सरकारलाई प्राप्त हुने बताइएको छ।
बेल्जियममा आगामी अक्टोबर 14 हुने लागेको स्थानीय चुनावमा एक नेपाली महिलाले समेत उम्मेदवारी दिएकी छन्। बेल्जियमको अनवेनफेन बर्गर हाउत जिल्लाबाट लीला शर्मा मानन्धरले काउन्सिलर पदमा उम्मेदवारी दिएकी हुन्। डडेलधुरामा जन्मिएकी शर्मा काठमाडौँको पद्मकन्या कलेजमा विद्यार्थी राजनीति नेपाल ट्रेड युनियन काङ्ग्रेसको राजनीति हुँदै बेल्जियम पुगेकी हुन्। 6 बेल्जियम पुगेकी शर्मा जनसम्पर्क समिति गैर आवासीय नेपाली सङ्घ लगायतका सङ्घ संस्थामा समेत सक्रिय छिन्। महिलाका सम्मान अवसर सम्पूर्ण स्थानमा विदेशी नागरिकको उचित प्रतिनिधित्व लगायत आफ्नो चुनावी मुद्दा रहेको उनले बताइन्। त्यहाँको प्रजातान्त्रिक सिडिएन्ट भी नामक पार्टीबाट उनले उम्मेदवारी दिएकी हुन्। एसियन मुलुकका नागरिकबाट सहयोग पाए आफूले चुनाव जित्ने पनि उनले बताइन्।
अब समाचारको अन्त्यमा अमेरिकाबाट यो समाचार। निर्वाचनको तिथि तथा तिथि एक महिना बाँकी छँदा अमेरिकी राष्ट्रपतिका उम्मेद्वार द्वय सत्तासीन राष्ट्रपति बराक ओबामा र मिट रोम्नीले बुधबार पहिलो पटक बहस गरेका छन्। दुवै उम्मेद्वारले पहिलो बहसमै अमेरिकाको आर्थिक मन्दी, कर नीति, स्वास्थ्य सुविधा र बेरोजगारीमा केन्द्रित भएर एकअर्कामाथि आरोप प्रत्यारोप गरेका थिए। टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको बहसमा डेमोक्रेटिक पार्टीका उम्मेद्वार ओबामाले आफ्नो कार्यकालका उपलब्धिहरूका बारेमा चर्चा गरे भने रिपब्लिकनका उम्मेद्वार रोम्नी उनका कमजोरी र त्रुटि खोज्नतिर लागे। अमेरिकी परम्परा अनुसार यी दुई उम्मेद्वारबीच 6 नोभेम्बरमा निर्वाचन हुनुअघि थप दुईवटा टेलिभिजन बहस हुनेछन्। पहिलो बहसमा उनीहरूले घरेलु मुद्दामा केन्द्रित हुने छ भने अर्को बहस विदेशी नीतिमाथि हुने बताइएको छ। नोभेम्बर 6 अमेरिकामा निर्वाचन हुँदैछ र अझै पनि यहाँको बेरोजगारी दर 8%भन्दा माथि छ। बहस अमेरिकाको पब्लिक ब्रोडकास्टिङ स्टेसनका जिम लेहररले सञ्चालन गरेका थिए। यो बहसलाई करोडौंले टेलिभिजनमा हेरिएको बताइएको छ। हजुर श्रोताहरू, हामीले तपाईँहरूलाई भर्खरै देश विदेशमा भएका घटनाक्रमको बारेमा समाचार यहाँहरूका लागि प्रस्तुत गर्यौँ।
Voice of Shangri-La, the first Nepali community radio in South Australia. Here at Radio Adelaide 101.5 FM for the latest in Nepali news, sport, literature, community events and much more. Tune in to Voice of Shangri-La every Sunday night at 9:30 PM. Only here at your local radio station, Radio Adelaide 101.5 FM.
हजुर श्रोताहरू, तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्गिला रेडियो एडलेड 101.5 मेगाहर्जको तरङ्ग मार्फत, र हामी तपाईँका साथमा छौँ। म सञ्जय। श्रोताहरू, तपाईँहरूलाई थाहै छ कार्यक्रम भोइस अफ साङ्गिला रेडियो एडलेड 101.5 मेगाहर्जमा आउने गर्दछ हरेक आइतबार राति 9:30 बजेदेखि 10:30 बजेसम्म। र श्रोताहरू, अब यसै क्रममा मसँग एउटा यहाँनिर आज भएको एउटा कम्युनिटी फङ्सनको बारेमा तपाईँहरूलाई जानकारी गराउन गइरहेको छु। क्यान्सर रोगबाट पीडित निला शर्माको उपचारार्थ सङ्कलन गर्ने रकम सङ्कलन गर्ने उद्देश्यले, अर्थात् अर्थ सङ्कलन गर्ने उद्देश्यले, फन्ड रेजिङ गर्ने भनौँ उद्देश्यले, आज एडलेडको थ्रन्डन पार्क प्याराडाइजमा नेपाली मेला कार्यक्रम सम्पन्न भएको छ। उक्त मेलामा विभिन्न परिकारका खानेकुराका साथमा बच्चाहरूका लागि फेस पेन्टिङ उपहार कार्यक्रम अर्थात् राइफल प्राइजहरू र अन्य रमाइला कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ। $10 एन्ट्री फी राखिएको उक्त मेलाबाट $2,130 $2,130 रकम जम्मा भएको र उक्त रकम क्यान्सर पीडित निला शर्मालाई हस्तान्तरण गरिने मेलाका आयोजकमध्ये एक शर्मिला गुरुङले हामीलाई जानकारी गराउनु भएको छ। र श्रोताहरू, यतिखेर शर्मिला गुरुङ आफै पनि हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ, म उहाँहरूलाई स्वागत गर्न गइरहेको छु उहाँलाई। शर्मिला गुरुङजी, तपाईँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
शर्मिला जी, आज तपाईँहरूले कार्यक्रम अर्गनाइज गर्नुभयो नेपाली मेला क्यान्सर रोगबाट पीडित निला शर्माको अर्थ सङ्कलन गर्नको लागि, उहाँको फन्ड रेज गर्नको लागि, कतिको सफल भयो यो कार्यक्रम आज?
हजुर, आज यसो हेर्दाखेरि एकदमै सफल भयो जस्तो लाग्यो, होइन? सबैजना दाजुभाइ दिदीबहिनीहरूले धेरै सहयोग गर्नुभएको थियो, त्यसमा धेरै खुसी लाग्यो। अनि तपाईँले अघि भन्नुभयो हाम्रो चाहिँ रकम चाहिँ 2,130 टोटलमा भएको हुनाले हामी एकदम खुसी छौँ। जुन चाहिँ हाम्रो टार्गेट थियो त्यो मिट भयो भन्नु, होइन?
हजुर हजुर।
अनि यो चाहिँ सबैलाई थाहा नै भएको कुरा हो, हेल्थ मिला क्याम्पेनको लागि हामीले यो रकम जम्मा गर्दैछौँ।
हजुर।
अनि त्यही हो।
कति मैले पनि भने श्रोताहरूलाई, $2,130 चाहिँ आज भनौँ न जम्मा भयो, र त्यो रकम कहिले र कसरी अब उहाँ निला शर्मालाई हस्तान्तरण गर्ने कार्यक्रम राख्नु भएको छ?
अब चाहिँ सबैको जस्तै हामीले निला दिदीकै ब्याङ्कमा डाइरेक्टली हाल्ने प्लान गरेको छौँ। आज नभएर भोलितिर हुन्छ, अनि त्यहाँबाट अनि निला दिदीले पाउनुहुन्छ, अनि उहाँले हामीलाई खबर गर्नुहुन्छ।
हजुर, शर्मिला शर्मिला गुरुङजी, तपाईँले अर्गनाइज गर्नुभएको यो नेपाली मेला सफल भयो, यसबाट $2,130 तपाईँहरूले सङ्कलन गरेर निला शर्मालाई उपलब्ध गराउने एउटा आँट गर्नुभयो, एकदमै सराहनीय कुरा छ। कसैको एउटा सानो सहयोगले कसैको जीवन प्राप्त हुन्छ, त्यो एकदमै महत्त्वपूर्ण कुरा हो। र अब तपाईँलाई भन्न मन लागेको, यो कार्यक्रमलाई सहयोग गर्नलाई कसैलाई तपाईँले कतिको सहयोग पाउनुभयो र कसैलाई के भन्न चाहनुहुन्छ?
हजुर, धन्यवाद त खास सबैलाई नै हो, होइन? तर पनि स्पेसल थ्याङ्क्स चाहिँ दिन खोज्दाखेरि चाहिँ टेस्टर्स नेपाल, अनि नेपाली ग्रोसरी होइन, अनि प्राइड नेपाल, अनि त्यसपछि मेरिट भिल होटल जुन चाहिँ अन बिहाफ अफ रोस लाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु. अनि नामै भन्नुपर्दाखेरि चाहिँ मुना राई, अनि डान्स गर्ने बहिनीहरू करुणा, रेणुका, साक्षी, अनि भाइहरू समीर भाइ, सञ्जय भाइ, थिर भाइ, चेवन भाइ, अनि त्यसपछि बहिनीहरूमा चाहिँ सचिता गौतम, करुणा गुरुङ, बिन्ता राणा गुरुङ, विपना थापा, अनि अन्जु, अनि रेणुका,
ओभरअल जति पनि तपाईँको नेपाली मेलामा आज उपस्थित हुनुभयो उहाँहरू सबैलाई धेरै धेरै धन्यवाद.
सबैलाई धेरै धेरै धन्यवाद, आइदिनु भयो, रमाइलो गरिदिनु भयो, नाचिदिनु भयो, ख्याल छटा गरिदिनु भयो, त्यही त हो नि हाम्रो होइन रमाइलो गर्नुको महत्त्व.
हजुर शर्मिला गुरुङजी, तपाईँले हामीलाई समय दिनुभयो र तपाईँको कार्यक्रमको बारेमा हाम्रा श्रोताहरूलाई जानकारी गराउनु भयो, त्यसका लागि धेरै धेरै धन्यवाद. आगामी यस्ता कार्यक्रमहरू पनि फेरि फेरि गर्दै जानुहोस्, त्यसको लागि हामी तपाईँहरूलाई शुभकामना दिन चाहन्छौँ. हजुर अहिलेका लागि समय दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद.
हस् तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद, सँगैको आवाज टिमलाई पनि धन्यवाद सबैलाई है.
हजुर हस् त. हजुर श्रोताहरू अहिले तपाईँ सुन्दै हुनुहुन्थ्यो नेपाली मेलाका आयोजक एक शर्मिला गुरुङसँग गरिएको कुराकानी. उहाँले बताइहाल्नुभयो र तपाईँहरूलाई मैले पनि भनिहालेँ, आज नेपाली मेलाबाट जम्मा भएको रकम $2,130. क्यान्सर रोगबाट पीडित निला शर्मा हेल्प निला क्याम्पेन अहिले जुन यहाँ एडिलेडमा अस्ट्रेलियामा र अस्ट्रेलियाभन्दा बाहिरबाट पनि यस उहाँहरूलाई सहयोग भइरहेको छ, यो एकदमै सराहनीय कुरा छ. यो $2,130 उहाँहरू निला शर्मालाई उपलब्ध गराइने उहाँले जानकारी गराउनु भयो. श्रोताहरू अब फेरि म तपाईँहरूलाई गीत सङ्गीततर्फै लाँदैछु. खगेन्द्रजी मसँग यहाँनिर एउटा गीत छ,
हजुर
सुन्ने हो?
सुन्ने गीत त मलाई साह्रै मनपर्छ सञ्जयजी.
हो ल बिल्कुलै, आज हामी यो गीत रेडियो एडले सरी माफ गर्नु श्रोताहरू, भोइस अफ साङ्ग्रिला मार्फत पहिलोचोटि बज्दैछ. हामी यसलाई भन्नुपर्दाखेरि हामी प्रिमियर गर्दैछौँ भन्नु पनि अत्युक्ति नहोला.
हजुर
हजुर, तर यसको मतलब यो होइन कि हामीले यो गीतलाई पहिलोचोटि मिडियामा पहिलोचोटि बजाउन लागेको होइन, तर यो अलरेडी मिडियामा आइसकेको गीत हो, तर हामीले यसलाई चाहिँ भोइस अफ साङ्ग्रिलामा चाहिँ पहिलोचोटि बजाउन थालिरहेका छौँ, बजाउन लागिरहेका छौँ यहाँहरूका लागि. यानी माया रोज मोक्तानको आवाजमा अहिलेलाई सुनौ यो गीत.
रातो नीलो सादा रुमाल फुलबुट्टाले भर्छ, रातो नीलो सादा रुमाल फुलबुट्टाले भर्छ, म त गर्छु मनको कुरा सोल्टिनी आँखा तर्छ, सोल्टिनी आँखा तर्छ हो राजै, सोल्टिनी आँखा तर्छ.
हे खुवा मिठो माली गाईको मुख मिठाउँदै खानु, खुवा मिठो माली गाईको मुख मिठाउँदै खानु, जोबन छँदै माया लाउ हे मरी के छ लानु, मरी के छ लानु हो राजै मरी के छ लानु, मरा भुल्यो यानी माया भुलको रसैमा, मत्ता भुले यानी माया तिम्रो त्यो रूपैमा, हमरा भुल्यो यानी माया भुलको रसैमा, मत्ता भुले यानी माया तिम्रो त्यो रूपैमा, ए तिम्रो त्यो रूपैमा
हजुर श्रोताहरू, तपाईँहरू अहिले सुन्दै हुनुहुन्थ्यो रमाइलो गीत यो रातमा, तपाईँहरूको यो शिशु शिशु रातमा भनौँ गर्मी गर्मी पनि हुन लागेको छ, तपाईँहरूले यो गीतमा भरपूर रमाइलो गर्नुभयो होला। र अहिले हामी छौँ साथमा म खगेन्द्र
सञ्जय
र यो अहिले हामी बोल्दैछौँ भोइस अफ साङ्ग्रेला अन्तर्गत 101.5 FM MHz र हरेक आइतबार साँझ भनौँ रातको 9:30-10:30 हुने गर्दछ। र सञ्जयजी
हजुर,
तपाईँ मोबाइल कतिको चलाउनुहुन्छ?
मोबाइल त चलाउँछु नि, अब मोबाइल त एउटा भनौँ न रेगुलर जीवनको एउटा अभिन्न अङ्ग नै बनिसक्यो,
अङ्ग एकदम अङ्ग तपाईँको एउटा अङ्गै बनेको छ।
हजुर,
तपाईँले त्यो मोबाइल आफै पारिश्रमिक उसमा किन्नु भएको नि हो नि?
हजुर हजुर, यो मैले आफ्नै उसमा किनेको हजुर। म मोबाइल अहिले श्रोताहरूलाई भनिदिइहालौँ, म फेसबुकमा यहाँनिर म्यासेजहरू पनि चेक गर्दैछु, खगेन्द्रजीले मलाई क्वेसन सोधिराख्नु भएको छ, तर म फेसबुकमा म्यासेज पनि चेक गर्दैछु खगेन्द्रजीसँग कुराकानी गरेर। भनेपछि यो मोबाइल चाहिँ अहिले कतिको ऊ भइसकेछ त होइन, म के सन्दर्भमा खगेन्द्रजी तपाईँले यो मोबाइलको
यो प्रसङ्ग चाहिँ तपाईँलाई सोध्नुको तात्पर्य चाहिँ यहाँ मोबाइल आफ्नो परिवारको एउटा कुनै सदस्यलाई मान्छेलाई मानिसलाई बेचेर चाहिँ मोबाइल किनेको, ताकि परिवारको सदस्यभन्दा मोबाइलले अलिकति राम्रो र अलिकति चाहिँ राम्रो चलाउन र राम्रो प्यारो हुन लागेको छ अहिले सम्पूर्ण विश्वभरि नै।
भनेपछि अब त्यो भनौँ न यो मोबाइल चलाउने अथवा भनौँ अरू सुखसालका लागि आफ्नो परिवारलाई नै आफ्नो परिवारका सदस्यलाई नै
बेचेर मोबाइल किनेको फोन किनेको यहाँ तथ्य मसँग छ एउटा।
एकदमै उत्सुक भएँ यो सुन्नलाई र हाम्रो श्रोता मलाई आशा छ श्रोताहरूलाई पनि एकदमै उत्सुकता भइरहेको होला यो सुन्नका लागि। खगेन्द्रजी सुनाइदिइहाल्नुहोस् न।
ल हुन्छ, यो चाहिँ भारत इन्डियामा भएको छ।
हजुर,
भारतको उडिसा स्थित जापुर जिल्लामा राक्षी नाम गरेकी एक महिलाले आफ्नो 1.5 वर्षीय छोरालाई 5,000 भारूमा बेचेर मोबाइल किनेकी छिन्। उनले छोरो बेचेर आफ्नो आएको 5,000 मध्ये 1400 एक मोबाइल फोन, 1100 दुई जिन्ससहित कपडा र 500 रुपियाँ वकिललाई दिएकी छन्। जेलमा रहेका श्रीमानलाई छुटाउन उनले वकिललाई पैसा दिएकी हुन्। स्थानीय सञ्चार माध्यमहरूले जनाएअनुसार शुक्रबार उडिसा हाइकोर्टले आफ्नो तर्फबाट एक पिआइइएल दर्ता गर्दै बच्चा खोज्न आमालाई बुझाउन जजापुर अदालतलाई आदेश दिएको थियो। अदालतको आदेश अनुसार प्रहरीले बच्चालाई कटक जिल्लाको नुआवतान्ता गाउँका बालुवा बेहोराको घरमा भेटाएको थियो। बेचिएको बच्चालाई लिएर जाँदा राक्षीले लिन अस्वीकार गरेको जाजपुरका एसपी दीपक कुमारले बीबीसीको हिन्दी संस्करणलाई भनेका छन्। त्यसपछि बच्चालाई हाल बाल कल्याण समितिको जिम्मा लगाइएको छ। समितिले भने बच्चालाई उनको हजुर आमालाई बुझाएको समाचारमा उल्लेख छ। आफ्नै सन्तान बेच्ने राक्षी विरुद्ध प्रहरीले मुद्दा चलाएको छ, तर अहिलेसम्म कुनै कारवाही भएको छैन। घटनापछि परिवारले भने राक्षीलाई आफूसँग राख्न अस्वीकार गरेका छन्। ल श्रोताहरू, तपाईँले अहिले सुन्नुभयो यो एउटा सानो मोबाइलको कति माया हुँदो रहेछ र परिवारको कतिसम्म हेला हुँदो रहेछ भन्ने कुरो तपाईँले यहाँ जानकारी लिइहाल्नुभयो।
र परिवार पनि आफ्नै छोरालाई होइन सानो हजुर 4-5 वर्षको
दुधे बालकलाई
बेचेर 5,000 बेचेर मोबाइल आफ्नो आफ्नो सुख सहलको लागि एउटा मोबाइल लत्ता कपडा किन्नु भनेको चाहिँ एउटा मान्छेहरू अब कतिसम्म चाहिँ सुख सहल भनौँ न एउटा निर्दयी बन्न पनि पुग्छन् है कहिलेकाहीँ। खनजीले एकदमै रोचक प्रस्तुति यहाँनिर प्रस्तुत गर्नुभयो। श्रोताहरू तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्ला रेडियो एडलेड 101.5 मेगाहर्ज तर्फ मार्फत र यति बेला स्टुडियोको घडीमा 10:05 गइसकेको छ। श्रोताहरू तपाईँहरूलाई म फेरि एउटा अर्को गीत प्रस्तुत गर्दैछु यहाँनिर। हजुर यो चेतना यो नयाँ गीत हो, नयाँ भनेर बिल्कुलै नयाँ गीत होइन, लोचन रिजालको आवाजमा चेतना अहिलेका लागि तपाईँहरूका लागि सुनौ यो गीत।
Oh, कि पहाडै जस्तो भासिन्छ कि खाडल गहिरो भौलाइन्छ कि गलै जस्तो भासिन्छ कि हरानी सस्तो आकाश छुने घमण्डमा जत्याङ खसी थिचे जस्तो आशा जुटाउने क्रममा मस्तिष्क नै चर्किए जस्तो मरिन्छ कि कसो।
हजुर श्रोताहरू, भर्खरै सुन्नुभयो तपाईँले चेतना लोचन रिजालको आवाजमा रहेको यो बिल्कुलै एकदमै पृथक किसिमको एउटा गीत थियो, सङ्गीत थियो, ले तपाईँहरूलाई मनोरञ्जन गर्ने कोसिस गऱ्यौँ। र हामीले भर्खरै एउटा फिडब्याक म्यासेज पनि पाएका थियौँ, हाम्रा श्रोताले यो गीत एकदमै मन पर्यो भनेर हामीलाई म्यासेज पनि पठाउनु भएको थियो। थ्याङ्क यू भेरी मच फर द्याट फिडब्याक। तपाईँहरूको हामीलाई सल्लाह सुझावको खाँचो हुन्छ श्रोताहरू। र म अब ढिलो नगरिकन तपाईँहरूलाई अर्को एउटा यहाँनिर कम्युनिटी अनाउन्समेन्ट छ, तपाईँहरूलाई त्यो बारेमा जानकारी गराउँदैछु श्रोताहरू। यो कम्युनिटी अनाउन्समेन्ट चाहिँ नेपाल एफसीले नेपाली फुटबल क्लब एडलेडमा, यहाँ एउटा नेपाली फुटबल क्लब छ तपाईँहरूलाई थाहा नै छ श्रोताहरू, नेपाल एफसीले यही 14 अक्टोबर सन्डेको दिनमा दसैँ पिकनिक गर्दैछ र साथमा फुटबल म्याच पनि आयोजना गर्दैछ। र यसै सन्दर्भमा हामीसँग अहिले टेलिफोन सम्पर्कमा यस कार्यक्रमका अर्गनाइजर मध्येका एक गोकुल घिमिरेज्यू हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। म उहाँलाई कार्यक्रममा स्वागत गर्छु र उहाँकै आवाजमा म तपाईँहरूलाई सुनाउँदैछु यो कहिले र कहाँ हुँदैछ। गोकुलजी, कार्यक्रममा स्वागत छ तपाईँलाई।
धन्यवाद। र सम्पूर्ण हाम्रो सङ्गीतलाई आवाजहरू सुनिरहनु भएका सम्पूर्ण श्रोताहरूलाई म गोकुल घिमिरेको नमस्कार छ।
गोकुलजी, मैले हल्का त जानकारी गराइहालेँ श्रोताहरूलाई, तपाईँ पनि यसलाई अझ विस्तृत रूपमा श्रोताहरूको माझ प्रस्तुत गरिदिनुहोस् न, नेपाल एफसीले गर्न लागेको यो कार्यक्रमको बारेमा।
नेपाल एफसी भनेर त अब सबैलाई थाहा छँदैछ, हामी सन्डे सन्डे फुटबल खेल्छौँ, त्यही क्लबको नाम चाहिँ नेपाली एफसी राखेका छौँ। त्यसी अन्तर्गत चाहिँ अब हामी आफू बिचमा पनि टन्नै लगभग 3-4 टिम जति हुने हाम्रा सदस्यहरू जस्तो रेगुलर खेल्ने साथीहरू भइहाल्यौँ। त्यही बिचमा चाहिँ अब दसैँ पनि आउन लाग्यो, आफू बिचमा एउटा टुर्नामेन्ट गरौँ न भन्ने यसो एक किसिमको कुरा भयो।
र
त्यही कुराको आधारमा हामीले यही 14 अक्टोबरको आइतबारको दिन दिउँसो 12 बजेपछि 1 बजेको बिचमा अब सबै जम्मा भएर 1:30 बजेदेखि चाहिँ टुर्नामेन्ट सुरु गर्ने भनेर हामीले एउटा किसिमको मोटामोटी सहमति गरेका छौँ। र अहिलेसम्म 3 टिम हामीसँग तयार भएको छ।
हजुर,
3 टिम बिच चाहिँ हामीले प्रतिस्पर्धा पहिला लिग म्याच जस्तो एकले आपसमा खेलेर र पछि लास्टमा टपमा 2 जो हुनुहुन्छ उहाँहरूले चाहिँ फाइनल खेल्ने र सबै अब राम्रो खेल्नेहरूलाई चाहिँ केही यसो साधारण पुरस्कारहरूको व्यवस्था राख्ने भन्ने किसिमको कुरा भइरहेछ। र सँगै अब एउटा पिकनिक जस्तो, नेपाली पिकनिक जस्तो पनि अब पिकनिकै भनौँ, दसैँ तरिकाको मासी चिउरा अचारहरू बनाउने खाने, सबै रमाइलो पनि गर्ने, प्लस अब हाम्रो एउटा सकर क्लबले चाहिँ यस्तो टुर्नामेन्ट सुरु गर्ने
एउटा
प्रथाको सुरुवात गर्न खोजेका हौँ। अब हेरौँ, तपाईँहरू सबैको सहयोगले पक्कै सक्सेस भइहाल्ला।
हजुर, अनि यो कार्यक्रम कहाँ हुँदैछ त्यसको बारेमा?
हजुर, अब प्राय यो चाहिँ अब हाम्रो पुरानो, पहिला हामी भ्याली भ्यू सकर ग्राउन्ड भनेर थियो, प्राय अब हामी खेल्ने सबैलाई थाहा छँदैछ यो भ्याली भ्यूको त्यहाँनिर ग्राउन्डहरू छ, त्यहाँ खेल्ने पुरानो ग्राउन्ड हो, हामी पहिला त्यहाँ खेल्थ्यौँ र पछि त्यहाँ त्यस्तै किसिमको त्यो क्लब, त्यहाँ एउटा भ्याली भ्यू सकर क्लब भनिन्छ, उहाँहरूले चाहिँ त्यो दिन चाहिँ उहाँहरूले बुक गर्नुभएको भएर त्यो दिनलाई चाहिँ नखेल्न नमिल्ने भयो थियो। त्यसपछि चाहिँ हामी अहिले केली रोडमा खेल्छौँ, तर त्यो दिनलाई चाहिँ त्यहीँनिर हामी खेल्ने कुरो भएको छ, अब त्यहीँ नै खेल्छौँ।
हजुर, अनि यसमा अब जस्तो मैले सुन्नमा आएको थियो टिम मेम्बरहरूले केही भनौँ न एन्ट्री फी केही जम्मा गर्नुपर्ने छ के छ?
हजुर हजुर हजुर, खास यस्तो अब हामीले अब भनौँ न अब $10 टिम मेम्बरहरूबाट मेम्बर भन्दा पनि हामी त्यहाँ खेल्ने मेम्बरहरू
हजुर हजुर
$10 उठाउने र त्यो पैसालाई चाहिँ अब त्यही पुरस्कारको व्यवस्था पनि राख्ने अथवा त्यसैबाट उठेको पैसाले चाहिँ पिकनिक मनाउने भन्ने त्यो चाहिँ प्लेयरहरूलाई मात्र हो, अरू अरू आउनेहरूलाई चाहिँ हामी त्यस्तो इन्ट्री फीहरू भनेर त्यस्तो चाहिँ राखेका छैनौँ।
ए हजुर, गोगुलजी कार्यक्रममा आइदिनु भयो, कार्यक्रम सम्पर्कमा आइदिनु भयो र कार्यक्रमको बारेमा तपाईँले भनौँ न तपाईँले गर्न तपाईँहरूले गर्न लागेको कार्यक्रमको बारेमा जानकारी गराइदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद।
एकदम धन्यवाद तपाईँले हामीले यसो नेपाली एफसीको बारेमा बोल्ने मौका दिनुभएकोमा र सबै रेडियो सुनिरहनु भएको सबैजना साथीभाइहरूलाई म यही नै भन्छु कि 14 तारिकमा आउनुहोस्, रमाइलो गरौँ, खेलौँ होइन। र अझै अब छुट्नुभएका कति साथीहरू हुनुहुन्छ भने एउटा टिम अर्को पनि पुग्न सक्छ र अर्को पनि राखेर खेल्न सकिन्छ, अब सकिन्छ भने 2-4 दिनभित्रैमा यसो साथीहरूलाई सम्पर्क गरेर एउटा टिम तयार गर्न पनि सकिन्छ, त्यही चाहिँ म म्यासेज दिन चाहन्छु साथीहरूलाई।
हजुर गोगुलजी, त्यसको लागि धेरै धेरै धन्यवाद। हजुर श्रोताहरू, अहिले तपाईँ सुन्दै हुनुहुन्थ्यो गोकुल घिमिरेजीसँग गरिएको कुराकानी, नेपाल एफसीले गर्न लागेको कार्यक्रम दसैँ पिकनिक र साथमा फुटबल म्याच जुन 14 अक्टोबर आइतबारका दिन हुँदैछ भ्याली भ्यू सकर क्लब को फिल्डमा ग्राउन्डमा। यदि तपाईँ पनि त्यसमा पार्टिसिपेट हुन चाहनुहुन्छ भने तपाईँ त्यहाँनिर गएर पार्टिसिपेट हुन सक्नुहुनेछ। श्रोताहरू तपाईँ सुन्दै हुनुहुन्छ भोइस अफ साङ्गला रेडियो एयरलेट 101.5 मेगाहर्जको तरङ्ग मार्फत र तपाईँहरूका साथमा छौँ म सञ्जय,
म खगेन्द्र।
भोइस अफ साङ्गला, द फर्स्ट नेपाली कम्युनिटी रेडियो इन साउथ अस्ट्रेलिया, हियर एट रेडियो एयरलेट 101.5 FM फर द लेटेस्ट इन नेपाली न्युज, स्पोर्ट, लिटरेचर, कम्युनिटी इभेन्ट्स एन्ड मच मोर। ट्युन इन टु भोइस अफ साङ्गला एभ्री सन्डे नाइट एट 9:30 PM only here at your local radio station, Radio Adelaide 101.5 FM.
हजुर श्रोताहरू, तपाईँ सुन्दै हुनुहुन्छ भोइस अफ साङ्गला, कतिचोटि भनिराख्ने तै पनि भन्नै पर्ने हुन्छ। श्रोताहरू, यसै क्रममा मसँग एउटा रिपोर्ट यहाँनिर प्राप्त भएको छ। हिजो एसोसिएसन अफ भुटनिज इन अस्ट्रेलिया सिडनी एबिएसले विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ। प्रस्तुत छ श्रोताहरू सोही कार्यक्रमलाई मध्यनजर राखेर तयार पारिएको यो रिपोर्ट तपाईँहरूका लागि।
हिजो 6 अक्टोबर शनिबार एसोसिएसन अफ भुटनिज इन अस्ट्रेलिया सिडनी एबिएस सिडनीले विभिन्न सांस्कृतिक तथा अन्य कार्यक्रमहरूको आयोजना गर्दै आफ्नो 4th वार्षिक उत्सव कार्यक्रम सम्पन्न गर्यो। पेनरिथ सिटी काउन्सिलको वेलिङटनमा पर्ने वेलिङटन हलमा सम्पन्न यस कार्यक्रममा मनोरञ्जनका लागि नृत्य, गीत सङ्गीत र अन्य समुदायका कार्यक्रमहरू प्रदर्शन गरिनका साथै करिब 25 भुटानी वृद्ध वृद्धहरूलाई गत सालहरूमा जस्तै दोसला वडाई सम्मान गरिएको थियो। सिडनी टाइम 4 बजे प्रमुख अतिथि तथा फेडरल गभर्नमेन्टका एसिस्टेन्ट ट्रेजरर डेभिड ब्राडबरी MP द्वारा दीप प्रज्वलन अनि पुरोहितहरूद्वारा स्वस्ति वाचनबाट कार्यक्रमको समुद्घाटन गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै MP ब्राडबरीले सिडनीमा भुटानीहरूले आत्मस्वावलम्बनका लागि गरेका विभिन्न उदाहरणीय कामहरूको सराहना गर्दै विशेष गरेर भुटानी युवाहरूले गरेका कामहरूको खुलेरै प्रशंसा गर्नुभयो। अझ वृद्ध वृद्धहरूको सम्मान गर्ने संस्कारबाट प्रभावित हुँदै भुटानी समुदायको उक्त कार्य निकै उल्लेखनीय तथा सम्मानजनक रहेको MP ब्राडबरीको भनाइ उद्धृत गर्दै ABS सिडनीका महासचिव श्री सुमन छेत्रीले यस कार्यक्रममा जानकारी दिनुभयो। अतिथिगण तथा अन्य आगन्तुकहरूलाई स्वागत गर्ने क्रममा ABS सिडनीका सल्लाहकार तथा पूर्व अध्यक्ष श्री ओम ढुङ्गेलले यस कार्यक्रम भुटानीहरू सिडनीमा 4 वर्ष अघि पुनर्वास भएको दिनको स्मृति स्वरूप आयोजना गरेको र यस्ता कार्यक्रमहरूले बहुसांस्कृतिक अस्ट्रेलियामा भुटानी समुदायलाई छुट्टै रूपमा चिनाउनका साथै युवाहरूको कला प्रदर्शनमा ठूलो महत्त्व राख्ने कुरा बताउनुभयो। ABS सिडनीका वर्तमान अध्यक्ष डाक्टर ओम ढुङ्गेलले सङ्गठनको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै भुटानीहरूलाई यस सौभाग्यपूर्ण देशमा नयाँ जीवनयापनका लागि अझ सशक्तिकरणको आवश्यकता रहेको कुरा उल्लेख गर्नुभयो। कार्यक्रममा भुटानीहरू बसोबास गरेका सिटी काउन्सिलका मेयरहरू, अन्य समुदायका प्रतिनिधिहरू र स्वयं भुटानी समुदायका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो। दुई घण्टासम्म चलेको सांस्कृतिक कार्यक्रम एबिएस सिडनीका सांस्कृतिक संयोजक श्री नन्दलाल भण्डारीको धन्यवाद ज्ञापनबाट समापन भएको थियो भने उपस्थित सबैलाई विभिन्न स्वादिला अनि छुट्टै भुटानी परिकारहरूद्वारा सम्मान गरिएको थियो। यस्ता कार्यक्रमहरू हरेक वर्ष समुदायका सबैलाई सहज होस् भनेर छुट्टा छुट्टै सिटी काउन्सिलहरूमा आयोजना गरिने योजना रहेको संगठनका महासचिव श्री छेत्रीको बनाइरहेको छ।
श्रोताहरू, तपाईँ अहिले सुन्दै हुनुहुन्थ्यो सिडनीबाट एउटा प्रोग्राम जहाँ भयो भुटनिसहरूले गत चार वर्षदेखि मनाउँदै आउनु भएको यसपालिको पनि सांस्कृतिक कार्यक्रम वर्षेनी हुने गरेको यहाँ देवी पोखरेलबाट हामीले सुन्यौँ। सञ्जयजी, तपाईँ अम्बा कतिको खानुहुन्छ? अम्बा मनपर्छ तपाईँलाई?
अम्बा नेपालमा हुँदा त घरमै पनि धेरै रु भनौँ न, मेरो घरमा पनि अम्बा आँप रुखहरू थियो, खाइन्थ्यो पनि, तर यहाँ चाहिँ अलिकति पाउन गाह्रो हुन्छ। तर मैले चाहिँ लास्ट टाइम हाम्रो यो कता कताबाट अम्बा खाने मौका पाएको थिएँ, मलाई मनपर्छ अम्बा।
हजुर हजुर, तर अम्बाको विशेष 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 प्रकारको चाहिँ यहाँ मसँग एउटा सानो हातमा अम्बा सम्बन्धीका छोटो टिप्पणी छ सञ्जयजी।
हजुर हजुर, श्रोताहरूलाई सुनाइहालौँ न।
अम्बा चाहिँ अबदेखि म गोजीमा बोकेर हिँड्नु पऱ्यो ढुक्कै भनेर यहाँ मैले सोच बनाइसकेँ
पाएसम्म
तर हेरौँ है श्रोताहरू सुन्नुहोस् त। अम्बा, अम्बक बेलौती भाषामा अम्बक, सरल भाषामा अम्बक पनि भनिन्छ, स्वादिलो मात्रै हुँदैन, यो फल स्वास्थ्यको लागि स्वास्थ्यको दृष्टिले समेत निकै उपयोगी हुन्छ। पौष्टिकताले भरिपूर्ण हुने अम्बालाई आयुर्वेदले अमृत फल भनेको छ। यो फल साँच्चै अमृत नै हुन्छ। पाकेको भन्दा काँचो अम्बामा भिटामिन सी मात्रा बढी पाइन्छ। बिहान भोजन गर्नुअघि अम्बाको नियमित सेवन गर्नाले कब्जियतको समस्या दूर हुन्छ। अम्बा खाइरहने गरे शरीरमा सिरम कोलेस्ट्रोल घट्न सक्छ र उच्च रक्तचापको जोखिमबाट टाढै बस्न सकिन्छ। अम्बाको बिउ चपाएर खानाले पनि शरीरमा तौल तत्व, लौह तत्व, फलाम अर्थात् फलामको पूर्ति हुन्छ। अम्बालाई कहिले पनि ताछेर खाने गर्नुहुन्न किनभने त्यसमा भिटामिन सीको मात्रा धेरै बढी हुन्छ। भिटामिन सी दाँत र गिजाको रोग तथा जोर्नीको दुखाइको उपचारमा निकै उपयोगी हुन्छ। पाकेको 100 ग्राम अम्बा मात्र खाए पनि हामीलाई 152 मिलिग्राम भिटामिन सी, 7 ग्राम पाचन क्रियामा सहायक रेसा, 33 मिलिग्राम क्याल्सियम र 1 मिलिग्राम फलाम प्राप्त हुन्छ। साथै यसमा फोस्फोरस र पोटासियम धेरै ठुलो मात्रामा हुन्छ। यी तत्त्व शरीरलाई हृदयपुष्ट बनाउन आवश्यक हुन्छ। पेट दुखेको बेला आरामका लागि अम्बा नुनमा चोपेर खाँदा तत्काल लाभ हुन्छ। रुगाका पुराना रोगीले अम्बा पोलेर तात्तातै नुन र मरिचसँगै खानाले फाइदा मिल्छ। चिनिया चिकित्सक अल्बर्ट विङ वाङ न्युले अम्बाको फल र पातको चूर्णको प्रयोगले मधुमेह हटाउन आश्चर्यजनक सफलता प्राप्त गरेका छन्। अम्बाको पात पानीमा उमालेर त्यसमा नुन हालेर अनुहारमा लगाउनाले डन्डीफोरबाट मुक्ति पाइन्छ। अम्बा कति उपकारी हुन्छ भने यसको ज्वरो, पात, बोक्रा सबै थोक औषधि बनाउन उपयोग गरिन्छ।
हजुर श्रोताहरू, खगेन्द्रजीले तपाईँहरूलाई अम्बा कति एउटा पौष्टिक फल मात्रै नभएर यसको कति धेरै फाइदाहरू रहेछन् भन्ने बारेमा तपाईँहरूलाई जानकारी गराउनु भयो। आशा छ तपाईँहरूलाई मन पर्यो होला। र श्रोताहरू, यसै क्रममा मसँग एउटा अर्को एउटा कम्युनिटी सूचना यहाँनिर प्राप्त भएको छ। यो वर्षको विजयादशमीको अवसर पारेर भगवती माताको आशीर्वाद प्रतार्थ यही अक्टोबरको 23 तारिकका दिन मंगलबार पण्डितहरूद्वारा सप्तशती पठन पाठन गरी भोलिपल्ट सोही स्थानबाट दसैँको टिका उठाउने गरी आयोजना गरिएको दुर्गा पूजामा शरीक भई आशीर्वाद लिइदिनुहुन यही सूचनाद्वारा आग्रह गरिन्छ। यस कार्यक्रमलाई एडिलेड स्थित भुटानीहरूको असल कीर्तन मण्डली समूह, पुण्य फाउन्डेसन र भुटानी वृद्ध वृद्ध अर्थात् एडिलेड भुटनिज सिनियर समूहले आयोजना गरेको हो। कार्यक्रम हुने स्थान रहेको छ पारा डिस्ट्रिक्ट मेसोनिक सेन्टर, 77 फ्लिप हाइवे एलिजाबेथ। तारिक रहेको छ अर्थात् दिन रहेको छ 23 अक्टोबर 2012 मंगलबारका दिन र समय उहाँले हामीलाई जानकारी गराउनु भएको छ बिहान 8 बजेदेखि सुरु हुने भनेर. हजुर, कार्यक्रम यो दसैँको सप्तशती पठन पाठन र भोलिपल्ट सोही स्थानबाट दसैँको टिका उठाउने भनौँ एउटा दसैँ मनाउने उहाँहरूले एउटा कार्यक्रम गर्दै हुनुहुने रहेछ. म कार्यक्रमको कार्यक्रम हुने ठाउँ र दिन र समयको बारेमा फेरि म एकपटक जानकारी गराउन चाहन्छु श्रोताहरूलाई. कार्यक्रम स्थल रहेको छ पारा डिस्ट्रिक्ट म्यासोनिक सेन्टर 77 फ्लिप हाइवे एलिजाबेथ र तारिक रहेको छ 23 अक्टोबर 2012 मङ्गलबारका दिन र समय रहेको छ बिहान 8 बजेबाट सुरु हुने. हजुर श्रोताहरू, यो त थियो एउटा सानो कम्युनिटी नोटिस र अब कार्यक्रमको हामी अन्त्यतिर आइपुगेका छौँ. श्रोताहरू, 10:25 गएको छ, जम्मा जम्मी हामीसँग अब 5 मिनट मात्र बाँकी छ. श्रोताहरू, तपाईँ सुन्दै हुनुहुन्छ भोइस अफ साङ्गला रेडियो एडलेड 101.5 MHz मार्फत र तपाईँहरूका साथमा छु म सञ्जय,
म खगेन्द्र.
हजुर श्रोताहरू, अब तपाईँलाई म फेरि एउटा अर्को गीत यहाँनिर प्रस्तुत गर्दैछु, चिसो चिसो रिमा गुरुङको आवाजमा. अहिलेका लागि तपाईँहरूका लागि यो गीत चिसो चिसो रिमा गुरुङको आवाजमा.
चिसो ठिराउनी रात सधैँ गाढा छ, न्यानो न्यानो सुख सुकाउँदो माया भनी टाढा छ, टाढा छ. चिसो चिसो ठिराउने
हजुर श्रोताहरू, तपाईँलाई हामी प्रस्तुत गर्दैछौँ यो गीत चिसो चिसो रिमा गुरुङको आवाजमा. यो रिमा गुरुङको बिल्कुलै नयाँ गीत हो, तपाईँहरूका लागि प्रस्तुत गऱ्यौँ यहाँनिर हामीले. तपाईँ सुन्दै हुनुहुन्छ ब्याकग्राउन्डमा पनि. र श्रोताहरू, अब हामीले आजको कार्यक्रमबाट बिदा माग्नुपर्ने बेला भएको छ, किनभने हाम्रो स्टुडियोको घडीले तिमीहरूलाई घर जाने बेला भयो भन्दैछ श्रोताहरू. तर केही छैन, नेक्स्ट सन्डे हामी फेरि उपस्थित हुनेछौँ दसैँ सम्बन्धी कार्यक्रम लिएर. नेक्स्ट सन्डे 14 तारिक पर्छ र त्यसको 2 दिनपछि घटस्थापना रहेको छ नेपालीहरूको महान चाड बडा दसैँ सुरु हुँदैछ. र बडा दसैँको अवसर पारेर तपाईँहरूलाई अग्रिम शुभकामनाका साथमा आजको कार्यक्रमबाट हामी द्वय, म सञ्जय,
म खगेन्द्र
बिदा हुन चाहन्छौँ. थ्याङ्क यू भेरी मच फर लिसनिङ रेडियो भोइस अफ साङ्गला विथ रेडियो एटलेट 101.5 MHz र अपकमिङ प्रोग्राम इज द रेडियो नोट्स. किप लिसनिङ रेडियो Adelaide 101.5 MHz and thank you very much once again for listening Voice of Shangri-La. Hajur Hasta, good night. Ra janda jadai tapaihar lai bida nai deu baru azad ko awaz ma yo geet.
आभारी हुन्छु म संसार उजाड़ी दे सजाई देला बिराए को यात्रा थियो समझना मात्रै रह्यो यो मन बुझाई दिन्छु म समझी समझी बाझी न चाहन्नमा कोरिएको त्यो चित्र केवल रह्यो मन भित्र सम्झी मेटाइदिन्छु म स्वीकारी दिन्छु मा